बालबाटिकाको एउटा अर्को श्रृंखलामा तिमीहरूलाई धेरै धेरै स्वागत छ। आज सोमबार, सोमबारको बालबाटिकामा हामीले तिमीहरूका लागि भनेर प्रेरणादायी प्रसंग, एउटा गीत अनि कथा सुनाउने गर्छौं। आजको कार्यक्रममा पनि हामीले प्रेरणादायी प्रसंग अन्तर्गत माइकल ज्याक्सनका बारेमा तिमीहरूलाई सुनाउँछौं, त्यसै गरी एउटा गीत अनि माछाको भेला शीर्षकको एउटा कथा सुनाउँछौं। विद्यालयहरू पनि खुल्न थालेका छन्। तिमीहरूमध्ये कतिपय विद्यार्थीहरू त विद्यालय जान थालिसकेका छौ होला। विद्यालयमा जाँदाखेरि मास्क अनिवार्य लगाएर जानु पर्यो, मिलेसम्म साथमा सेनिटाइजर बोकेर जानु पर्यो, अनि स्कुलले उपलब्ध गराएको साबुन पानीले मजाले मिची मिची 20 सेकेन्डसम्म हात धुनु पर्यो, तिमी र साथीको बीचको दूरी कम्तीमा पनि 2 मिटर राख्नु पर्यो, अनि विद्यालयबाट घर फर्किसकेपछि पनि साबुन पानीले मिची मिची हात धुने, विद्यालयमा गएको बेला लगाएको ड्रेसहरू सबै खोलेर छुट्टै राख्ने, अनि बल्ल खाजा खाने गर्नुपर्छ। हो कि होइन भन त? नत्र त कोरोना संक्रमण भयो भने त सानसानो बालबालिकाहरूलाई झन् सास फेर्न कस्तो गाह्रो हुन्छ नि। त्यही भएर एकदमै विचार गरेर सतर्कता अप्नाऊ है त। अब आजको कार्यक्रममा समेटेका विषयवस्तुहरू प्रस्तुत गर्ने पालो भएको छ। सबैभन्दा पहिले त हामीले प्रेरणादायी प्रसंग राख्दैछौ माइकल ज्याक्सनका बारेमा। यसलाई हामीले सामाजिक सञ्जालबाट सहभाग लिएका हौ। माइकल जोसेफ ज्याक्सनको जन्म 29 अगस्त 1958 भएको हो। भाई बहिनीहरू, उनी लोकप्रिय अमेरिकी पप गायक हुन्, जसलाई चाहिँ किङ अफ पप पनि भनिन्छ। भाई बहिनीहरू, माइकल ज्याक्सन दम्पतिका 7 सन्तान हुन्, जसले मात्र 11 वर्षको उमेरमा नै व्यावसायिक रूपमै गायन कार्य सुरु गरेका हुन्। भाई बहिनीहरू, माइकल ज्याक्सनको समयमा उनी 5 जनाको समूहका सदस्य थिए। गायन क्षेत्रमा चाहिँ 5 जनाको समूह बनाएर उनले गीत गाउने कार्य सुरु गरेका हुन्। 1971 उनले आफ्नो व्यक्तिगत गायन कार्य प्रारम्भ गरे। त्यो समयमा ग्रुपमा ऊ सदस्य मात्र थिए, तर पछि उनले एकल गायन पनि सुरु गरे, जुन गायकीले उनलाई दुनियाँमा यति धेरै प्रख्यात बनायो कि भनेर साध्य नै छैन। भाइ बहिनीहरू, जसले गर्दा उनी किङ अफ पपको नामले प्रसिद्ध समेत भए। उनको एल्बम सबैभन्दा धेरै बिक्री पनि हुन्थ्यो। उनले अफ द वाल 1979, ब्यान 1987, डेन्जरस 1991 र हिस्ट्री 1995 यसरी एल्बम समेत निकालेका थिए। भाइ बहिनीहरू, 1982 निकालिएको थ्रिलर उनको सबैभन्दा धेरै बिक्री भएको एल्बम मानिन्छ। भाइ बहिनीहरू, 1980 सुरुवातमै माइकल ज्याक्सनले अमेरिकी पप गायकी र मनोरञ्जनको दुनियाँमा नै सबैभन्दा धेरै लोकप्रिय बन्न सफल भएका हुन्। एमटिभी मार्फत उनले भिडियोहरू पनि धेरै बनाए, जुन भिडियोहरूले विश्वमा नै तहल्का मचायो। भाइ बहिनीहरू, 90 दशकमा आएर ब्ल्याक और व्हाइट और स्क्रिमले अझै धेरै प्रसिद्धि दिलायो। प्रदर्शनको क्रममा उनले नृत्य शैली पनि प्रस्तुत गर्थे, अथवा भनौँ गीत गाउँदाखेरि उनले नृत्य पनि गर्थे, जुन नृत्य एकदमै धेरै चर्चामा समेत रह्यो। भाइ बहिनीहरू, माइकल ज्याक्सनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो स्थान सुरक्षित समेत राखे। अहिलेसम्म मनोरञ्जनकर्तामा 13 ग्रामी अवार्ड जित्ने माइकल ज्याक्सन एकजना मात्र कलाकार हुन्। 25 जुन सन् 2009 उनलाई हार्ट अट्याक भयो र त्यसकै कारणले उनको निधन समेत भयो भाइ बहिनीहरू। तर हामीले अहिलेसम्म पनि माइकल ज्याक्सनलाई सम्झिरहेका छौँ। उनले नाच्ने मुन वाक एकदमै प्रसिद्ध छ। अहिले पनि यदि हामीले विभिन्न किसिमका डान्स सोहरू हेर्ने हो भने उनको त्यो स्टेपलाई अहिले पनि कलाकारहरूले नाचेको देखिन्छ, जसले गर्दा हामीले झल्यास्स माइकल ज्याक्सनलाई सम्झिन्छौँ। यसरी सानै उमेरमा गायन मार्फत सबैको मनमनमा बस्न सफल माइकल ज्याक्सनको बारेमा प्रेरणादायी प्रसङ्ग तिमीहरूलाई कस्तो लाग्यो त? पक्कै पनि राम्रो लाग्यो होला नि है। अब माइकल ज्याक्सन जस्तै बन्छु भन्ने तिमीहरूलाई पनि लागेको होला, तर त्यसको लागि त मेहनत गर्नै पर्छ नि, हो कि होइन भन त? मेहनत गर्न छोड्नु भएन अनि आफ्नो पढाइलाई पनि निरन्तरता दिनु पर्यो, त्यसपछि बल्ल ठुलो मान्छे बनिन्छ अनि असल मान्छे पनि बनिन्छ भाइ बहिनीहरू। अब पालो भएको छ एउटा सुमधुर गीत सुन्ने। सुमधुर गीत पछि अब पालो भएको छ एउटा कथा सुनाउने। यो कथा हामीले मासिक बाल प्रकाशन मुनाबाट साभार लिएका हौं र कथाको शीर्षक छ माछाको भेला। यसलाई उमा तिम्सिनाले लेख्नु भएको हो। बिर्खेको बल्छीमा आज पनि माछा परेनन्। उसले दहभित्र आँखा च्यात तिर हेर्यो। दुई चार सिङ्गी माछा नाचिरहेको देख्दा उसले आस मार्न सकेन। फेरि बल्छी दहको बिचमै पुग्ने गरी फाल्यो र हत्केलाले घाम छेक्दै रतुवाको पुलतिर आँखा फुर्यायो। भाइ बहिनीहरू, पुल मुनि पशुहाटबाट किनेर ल्याइएका केही गाई वस्तुहरू अल्छी मानी मानी हिँडिरहेका थिए। पुलमाथि मोटर गाडी र रिक्साहरू कुदिरहेका थिए। हत्तेरी, माछा बल्छीमा पर्ला नि जस्तो छैन है आज। आफ्नो तिल चामले कपाल कनाउँदै उसले सुस्केर हाल्यो। भाइ बहिनीहरू, रतुवा खोला तलमाथिका अरू पोखरीका माछा सजिलै बल्छीमा पर्थे, तर यो मैना खत्ता गाउँ नजिकको ठूलो दहका माछा बल्छीमा नपर्नुको रहस्य सानेले बुझ्न सकिरहेको थिएन। ए बाबा, माछा छैनन् भनौ भने छन्, ठुल्ठुला पनि छन्। मरि गए बल्छी नजिक पर्दैनन् बा। बल्छी हान्यो कि झन टाढा पो भाग्छन् त। बल्छी तानेर बेरबार पारी बिर्खे घरतिर लाग्यो। भाइ बहिनीहरू, बल्छी झिक्ने त्यतिकै ठुल्ठुला ढुङ्गाका काबबाट टाउकोमा सिङ उम्रेका सिङ्गी माछा हुरुरुरु बाहिर निस्किए र पोखरीमा निस्फिक्री नाच्न थाले। ती माछाहरूको हुलमा एउटा बुढो सिङ्गी माछा बिस्तारै पौडिँदै पानीमा आहार खोज्दै थियो। आकारमा ठूलो त्यस बुढो माछाको गालामा एउटा चम्किलो बल्छीको लकेट झुन्निरहेको थियो। भाइ बहिनीहरू, त्यस पोखरीका सम्पूर्ण माछाहरू त्यस बुढो माछालाई आदर गर्थे र आफ्नो अभिभावक मान्थे। आफ्नो जवानीका दिनमा बल्छी चुडाएर माझीका हातबाट बस्न सफल भएको कहानी अझै पनि उसको घाँटीको लकेट जिज्ञासु भई हेर्नेलाई उसले सुनाउन छोडेको थिएन। भाइ बहिनीहरू, यो लडाईँमा बहादुरी देखाउने तकमा भने पनि हुन्छ। बिस्तारै उसले शरीरबाट बल गुमाउँदै गए पनि उसको दिमाग अझै तिखो भएको थियो र यो बुढेसकालमा ऊ सबैको रक्षक भएको थियो। भाइ बहिनीहरू, उसले यस दहका माछाहरूको सुरक्षाका लागि केही नियम पनि बनाएको थियो र ती नियम सम्पूर्ण ढुङ्गाका काप कापमा टाँसिएका थिए। नियमहरू के थिए त म तिमीहरूलाई सुनाउँछु है त। मेहनत गर्नु नपर्ने गरी सजिलै प्राप्त भएको आहार नखाने, घाममा चम्कने र टल्कने वस्तुबाट टाढै बस्ने, शङ्कास्पद अवस्थामा दहका बीचमा अड्किए झैँ गरी नाचिरहेका गँडेउला लगायतका खाद्य पदार्थहरू नछुने, त्यसको नजिकै पनि नजाने, दहमा बाहिरी हलचल अनुभव हुनासाथ सबैलाई सचेत गर्दै ढुङ्गाका कापभित्र पस्ने र अभिभावकको निगरानी बिना साना तथा ठूला माछा बाहिर ननिस्कने, यति नियम चाहिँ त्यो बुढो माछाले बनाएको थियो। भाइ बहिनीहरू, समूहमा बस्ने र ठूला माछासँगै हिँड्ने गर्नु पर्ने रहेछ। अनि यसरी त्यस बुढो माछाले बनाएको सुरक्षा नियमको पालनाले गर्दा त्यस दहका माछाहरू बल्छीमा पर्नबाट जोगिएका थिए। सबै खुसी थिए, सुरक्षित थिए। एक दिन ठूलो बाढीले बगाएर त्यस दहमा एउटा जवान सिङ्गी माछा ल्याइपुर्यायो। भाइ बहिनीहरू, बाढीको पानीमा अनियन्त्रित बगेको जवान सिङ्गीलाई बुढो माछाले ठेलेर ठूलो ढुङ्गाको कापभित्र हुल्यो। बाढी कम भएपछि सबै माछाहरू आआफ्नो कुरबाट बाहिर निस्किए र जवान सिङ्गीलाई हेर्न थाले। जवान सिङ्गी पनि आफ्नो परिवारबाट टाढा हुनु परेको पीडाले दुखी हुँदै सबैसँग परिचय गर्दै थियो। सबैले उसलाई दुखी नहुन अनुरोध गर्दै अब यसै परिवारको सदस्य मान्ने कुरा गरे। जवान सिङ्गी खुसी पनि भयो। भाइ बहिनीहरू, पोखरीमा माछाहरूको जीवन यसरी नै चलिरहेको थियो। तर अचानक एक दिन ढुङ्गाका काप कापमा टाँसिएका सुरक्षाका नियमका शब्दहरू काटकुट गरी नियम भङ्ग भएको माछाहरूले देखे। पोखरीमा हलचल भयो। कसले अक्षरहरू केरमेट गर्यो भने खोजी पनि हुन थाल्यो। दहका सबै माछाहरू बुढो माछाका कुर अगाडि जम्मा भए। उनीहरूले गङ्गटो र कछुवालाई पनि शङ्का गरे, तर बुढो माछाले यो पक्कै पनि भेलमा मिसिन आइपुगेको नयाँ माछाकै काम हुनुपर्छ भनेर अड्कल गर्यो। नभन्दै यो सबै नयाँ माछाले नै गरेको रहेछ। भाइ बहिनीहरू, उसले बल्छीको गडेउला खान नपाउने भइयो भन्ने चिन्ताले यस्तो नियम बिगारेको पनि स्वीकार गर्यो। नियम माछाहरूकै सुरक्षाका लागि हो भन्ने नबुझ्दा ऊ एकैछिनमा गडेलाको लोभले बिर्खेले थापेको बल्छीमा पनि पर्यो। धेरै दिनमा ठूलो माछा परेकोले बिर्खे खुसी हुँदै बल्छी बोकेर घरतिर लाग्यो। भाइ बहिनीहरू, कस्तो लाग्यो त माछाको भेला शीर्षकको यो कथा? पक्कै पनि राम्रो लाग्यो होला जस्तो लाग्छ, किनभने बुढो पाको मान्छेहरू अनुभवी हुनुहुन्छ। उहाँहरूले भनेको कुरा काम मान्यौँ भने नि हामीलाई कति राम्रो हुने रहेछ, नमान्दा सिङ्गी माछाले जस्तै दुःख पाउने रहेछौँ, हो कि होइन भन त? हो, त्यही भएर आफूभन्दा ठुलाले भन्नुभएको सबै कुरा मान्नुपर्छ ल। अहिलेलाई बालबाटिका यति नै, अर्को साता फेरि पनि अन्य प्रसङ्गहरूसँगै उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट संयोजक दाजु पूर्णचन्द्र घिमिरे, प्राविधिक दिदी राधिका ओझासँगै रिता तिमल सिन्हा बिदा हुन्छु। नमस्ते।